الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. رسالہ زیاد درود و سلام صفحہ 4 پر فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 10، جو مجھ پر ایک دن میں 1000 بار درود پاک پڑے گا وہ اس وقت تک نہیں مرے گا جب تک جنت میں اپنا مقام نہ دیکھ لے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. 1437 سنہ ہجری کے رمضان المبارک کا آج 13واں روزہ ہے. عالمی مدنی مرکز میں عاشقان رمضان جمع ہیں، مدنی مذاکرے کا سلسلہ ہے. آپ سوالات کیجیے، ہر سوال کا جواب وہ بھی بے ثواب دے پاؤں گی، ضروری نہیں بن پڑا تو عرض کرنے کی کوشش کروں گا. بھول کرتا پائیں فوراً میری صلاح فرمائیں، مجھے آئیں بائیں شائیں کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ عز و جل. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
My name is Mikhail Zafar Iqbal from Madrasa Al-Madina Rotherham in the UK. Please can you tell me, my clothes are better than everyone else and I am the best student in my studies. Can there be anyone else like me?
آپ کے اندر واقعی اگر یہ ذہن ہے کہ مجھ سے کوئی اچھا ہو سکتا ہے تو برائی نے تو جڑ پکڑ لی. اب یہ سوال ہوگا پیدا کہ کیا آپ سے کوئی برا بھی ہو سکتا ہے؟
کیا مطلب؟
یعنی اپنے آپ کو اچھا سمجھنا کچھ ہوں، یہ برائی تو ہے، تو برائی بھی بڑی خوفناک ہے کہ اگر دوسرے کو حقیر جانتے ہوئے اپنے آپ کو اچھا سمجھا تب تو تکبر ہے اور جہنم کی حقداری ہے. اگرچہ نابالغ ہے بظاہر، لیکن بڑوں کے لیے جہنم کی حقداری ہے اور بچوں کے لیے یہ خطرناک بیج ہے جو بوائی ہو چکی ہے. اگر بالغ ہونے کے بعد یہ بیج باقی رہا تو یہ تو مارا گیا. تو اس لیے یہ عاجزی کے خلاف ہے. اللہ نے اگر آپ کو ذہانت دی ہے تو اس میں آخرت کی بہتریاں اکٹھی کریں، علم دین کے لیے اس ذہانت کو استعمال کریں اور اللہ کا شکر ادا کریں، خود پسندی میں نہ پڑے بندہ. یعنی کوئی اگر اس کو نعمت حاصل ہے تو اس کے بارے میں یہ ذہن میں ہونا ضروری ہے کہ یہ نعمت مجھے اللہ نے دی ہے اور یہ جب چاہے مجھ سے واپس لے لے گا. زوال نعمت سے بے خوف ہو جانا کہ اللہ تعالیٰ میری نعمت نہیں لے گا کبھی، اور اس طرح میں توجہ ہٹا دینا اور اپنے آپ کو کچھ سمجھنا، یہ بہت بری بات ہے. اور خود پسندی بھی یہی ہے کہ کسی نعمت کے حصول پر یہ سمجھنا کہ یہ میری کوششوں سے اور میری صلاحیتوں سے مجھے حاصل ہوئی ہیں اور اب یہ مجھ سے اللہ تعالیٰ وہ دور نہیں کر سکتا. یا خیر یہ تو ذہن میں نہیں ہوتا، نہیں آپ مجھ سے دور نہیں ہوں گی، یہ میری اپنی صلاحیتوں سے. تو اس طرح وہ پھر خود پسندی کی تعریف بنتی ہے جو کہ ہلاکت ہے. ایک لمحے کی خود پسندی جو ہے نا وہ 70 سال کے اعمال کو برباد کرتی ہے. حضرت سیدنا مطرف رحمت اللہ تعالی علیہ فرماتے ہیں، میں رات بھر عبادت کروں اور صبح خود پسندی میں پڑھوں، یعنی یہ سمجھو کہ میں تو بڑا نیک آدمی ہوں، اس سے بہتر یہی ہے کہ رات سویا رہوں اور صبح رات کی عبادت سے محرومی پر افسوس کروں. نیکی کر کے اپنے آپ کو نیک سمجھ بیٹھنا، نفل نیکی और अपने आप को नेक समझ बैठना, इससे बेहतर है कि वो नेकी छूट जाए और इस पर अफसोस हो। इन बुजुर्ग के कहने का मतलब ये है, लेकिन फर्ज अदा करने वाला भी अपने आप को नेक समझे नहीं। वो मैं इसलिए वजाहत की कि अगर फर्ज छूट जाए और मैं फिर इसके छूटने पर अफसोस करूं, ये अच्छा है, ये मुराद नहीं है। नफल इबादत करूं और अपने आप को नेक समझूं, इससे बेहतर यह कि नफल इबादत मेरी रह जाए और इस पर अफसोस करूं कि मैं नफल इबादत से रह गया, ये बेहतर है। तो खुद पसंदी, अपने आप को कुछ समझना, अपने आप को बड़ा समझना, ये अच्छी बात नहीं है। ये मदनी मुन्ने को किसी ने सवाल करवाया होगा, युग के पैसे बहुत है वहां, पैसे तो हमारा रुपया तो इतना सा है ना, वहां तो पाउंड है, तो ये ऐन मुमकिन है कि वहां इस तरह की मेंटेलिटी होती होगी। तो इनके उस्तादों ने इस तालिब इल्म को ये समझा के सवाल करवाया होगा, वरना जो अपने आप को खुद कुछ समझता भी वो अपने मुंह से बोलेगा नहीं। इसलिए इस मदनी मुन्ने पर ऐसा ना कोई चढ़ाई कर दे कि तुमने ऐसा सवाल किया, ये आपको सिखाने के लिए किया, यूं उसने जन का पहलू निकल रहा और वाजे भी है तकरीबन। والله تعالى اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم صلوا على النبي صلى الله تعالى على محمد
السلام عليكم ورحمه الله وبركاته
وعليكم السلام ورحمه الله وبركاته
میرا نام سکینہ ہے اور میرا آپ سے یہ سوال ہے کہ اگر گھر میں ہمارے قسم کی ڈش نہ بنے تو ہمیں غصہ آ جاتا ہے تو کیا ہم اپنے چھوٹے بہن بھائی کے کھلونے توڑ کر غصہ اتار لیں؟
اپنے آپ پر غصہ کریں کہ تم نے غصہ کیا کیوں، اور خاموش ہو جائیں اور اعوذ باللہ من الشیطان الرجیم پڑھیں، خاموشی ضروری ہے اس میں، نہ زبان چلے نہ ہاتھ چلے نہ پاؤں چلے نہ آنکھیں چلے، گھر کے دیکھنا بھی نہیں ہے، غصے کا علاج کرنا ہے۔ کہ اگر بہن بھائیوں کو مار پیٹ کریں گے، برا بلا بولیں گے تو پھر یہ گناہ کی صورت ہی ہے، تو اس کی دل آزاری ہوگی، تو ڈش نہیں بنی تو باپ کے لیے کوئی عمدہ عمدہ ڈشیں روز بنانا کوئی کسی پر فرض یا واجب تو نہیں ہے۔ اللہ تعالیٰ جو دے صبر و شکر کر کے کھا لیتے ہیں وہی اچھے بچے ہوتے ہیں، گندے بچے جو ہیں وہ لڑائی کرتے ہیں ماں باپ سے کہ یہ نہیں پکایا وہ نہیں پکایا، تو ایسا نہ کریں، اچھے بچے بن جائیں۔ واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلى الله تعالى عليه واله وسلم صلوا على الحبيب صلى الله تعالى على محمد۔
امیر اہل سنت کی بارے میں سوال ہے کہ صدیقوں کے پاؤں کے انگوٹھے کے اندر جو ہے نشان ہوتا ہے، اس کے بارے میں کچھ ارشاد کر دیجیے گا۔
رسالہ عاشق اکبر صفحہ نمبر 56-57، حضرت سیدنا صدیق اکبر رضی اللہ تعالیٰ عنہ کی اولاد کو صدیقی بولتے ہیں، ان کے پاؤں کے انگوٹھے میں آج بھی سانپ کے کاٹنے کا نشان نظر آنا ممکن ہے، مگر دکھائی نہ دینے پر کسی صدیقی صاحب کی صدیقیت پر بدگمانی جائز نہیں، کہ ہر ایک میں یہ علامت واضح نہیں ہوتی۔ سگے مدینہ عفیانو نے ایک صدیقی عالم صاحب سے انگوٹھے کا نشان دکھانے کی درخواست کی، تو کہا کہ میرے والد صاحب رحمت اللہ تعالی علیہ نے کھرچ کر ظاہر کیا تھا مگر اب پھر چھپ گیا ہے۔ مفسر شہیر حکیم الامت حضرت مفتی احمد یار خان علیہ رحمت الحنان مرآت المناجیح جلد 8 صفحات 359 پر فرماتے ہیں، بعض صالحین کو فرماتے سنا گیا کہ جو شیخ صدیقی یعنی حضرت سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کے شہزادے جو کہ صحابی تھے، ان یعنی حضرت محمد بن ابو بکر رضی اللہ تعالی عنہ کی اولاد سے ہیں، انہیں سانپ یا تو کاٹتا نہیں، اگر کاٹے تو زہر اثر نہیں کرتا، یہ اس لعاب شریف کا اثر ہے جو کہ سرکار مدینہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے سیدنا صدیق اکبر رضی اللہ تعالی عنہ کے انگوٹھے پر غار ثور میں سانپ کے ڈسنے کی جگہ لگایا تھا۔ اور ان کی اولاد کے پاؤں کے انگوٹھے میں سیاہ تل ہوتا ہے، کالا تل، حتیٰ کہ اگر ماں باپ دونوں کی طرف سے شیخ صدیقی ہوں تو دونوں پاؤں کے انگوٹھے میں تل ہوگا۔ میں نے بہت سے صدیقی حضرات کے پاؤں کے انگوٹھے میں یہ تل دیکھے ہیں۔ غرض ہے کہ یہ عجیب معجزات ہیں، یعنی صدیقیوں کو سانپ کا نہ کاٹنا، کاٹے تو زہر کا اثر نہ کرنا، اور آج تک پاؤں کے انگوٹھے میں تل کا پایا جانا، یہ سب سرکار رسالت مآب صلی اللہ تعالی علیہ وآلہ وسلم کے مبارک لعاب یعنی تھوک شریف کے معجزات ہیں۔ ضعیفی میں یہ قوت ہے، ضعیفوں کو قوی کر دیں، سہارا لیں ضعیف و اقویا، صدیق اکبر کا رضی اللہ تعالی عنہ۔
یہ جو بات صالحین کے حوالے سے مفتی احمد خان صاحب رحمۃ اللہ تعالی علیہ نے بیان فرمایا، کیا اس کو اب معیار بنایا جا سکے گا؟ کسی صدیقی کو اللہ نہ کرے کسی سانپ نے ڈس لیا، اس کا اثر بھی ہو گیا، تو اب اس کے کیا نسب پر ہم شک و شبہ کرنے لگیں گے؟ تانو تشنی کوئی کرنا درست ہو جائے گا یا نہیں؟
یہ مفتی صاحب قبلہ کی اپنی مطلب ایک تحقیق ہے، مفتی احمد یا خان صاحب کی۔ اب ظاہر ہے کہ اگر صدیقی کو سانپ ڈس لے اور اثر ہوگا تو، اور وہ اگر کہتے ہیں کہ میں ہوں صدیقی، تو ہمیں صدیقی ماننا ضروری ہے، کیونکہ کسی پر بدگمانی کرنا مسلمان پر یہ حرام ہے۔ اور اس طرح کی تحقیقات، یہ اس طرح کی تحقیقات نہیں ہوتی، اس طرح کی جس پر ایمان لانا کوئی شرط ہو۔ تو اس لیے پہلے ہی وضاحت کر دیے کہ نشان بھی سب میں ہونا ضروری نہیں ہے، اگر ہے صدیقی اور نشان نہیں ہے تو ٹھیک ہے، صدیقی تو ماننا ہوگا۔ اب جیسے سیدوں کے بارے میں اس سے زیادہ مشہور ہے، ہم نے تو سنا ہوا کئی بار، اب نہیں سنتے، پہلے جب عوام میں ہوتے تھے کہ سید اگر آگ میں ہاتھ ڈالے گا تو اس کا ہاتھ نہیں جلے گا، سنا ہے نا؟ ہاں، تو ہے کوئی سید صاحب آگ میں ہاتھ ڈالے تو بےچارے گئے، اور سید کو پکڑو ہاتھ ڈلواؤ آگ میں اور دل دکھاؤ اس کا، وہ نہ بولے تو کوئی بات تھوڑی۔ تو بعض ہوگا تو عوامی رومر بھی ہوتی ہے۔ تو بہرحال یہ کہ صدیقی جو اپنے آپ کو صدیقی کہے، ہم کو مان لینا چاہیے، ہمارے لیے یہ حکم نہیں ہے کہ ہم اس کا شجرہ نصب طلب کریں کہ اس سے اس کا دل دکھے گا۔ سید کے لیے بھی ہم شجرہ نصب طلب کریں اس کے مکلف نہیں ہے، سید مان لیں گے، احترام کریں گے، ہم کو ثواب ملے گا۔ واللہ تعالی اعلم ورسول اعلم، عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم، صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
میرا امیر اہل سنت سے یہ سوال ہے کہ یہ وسوسے کیوں آتے ہیں اور ان کا کیا علاج ہے؟
وسوسے شیطان کی طرف سے آتے ہیں اور یہ سب کو ڈالتا ہے، نہ نیک کو چھوڑتا ہے نہ بد کو چھوڑتا ہے۔ یہ انبیاء کرام علیہ السلام کا بھی اس نے پیچھا کیا، ان کو بھی وسوسے ڈالے، اگرچہ شیطان کی کاری نہیں چلتی انبیاء کرام پر، بلکہ صالحین پر بھی اس کی کاری نہیں چلتی جن کو اللہ محفوظ رکھے، لیکن یہ ہے بڑا ڈھیٹ، یہ مایوس نہیں ہوتا، یہ سبھی کو وسوسے ڈالتے ہیں۔ اور اس کا یہ ڈھیٹ پن جو ہے نا، اس میں ہمارے لیے ایک وہ مدنی پھول یہ ہے کہ جب یہ شیطان شیطان ہو کر اس کو پتا کہ میں ہمیشہ جہنم میں رہوں گا، اپنا مشن نہیں چھوڑتا، تو ہم جو ہیں دعوت اسلامی والے، ہمارا مشن ہے نیکی کی دعوت، ہم اپنا مشن چھوڑ بیٹھتے ہیں کہ یار اس کو بولنے سے کیا فائدہ، یہ تو نماز پڑھتا ہی نہیں، یار اس کو بولنے سے کیا فائدہ، یہ تو اجتماع میں آتا نہیں، اس کو تو 20 دفعہ میں بولا۔ تو یہ ہماری نادانی ہے، اس میں کیا فائدہ، یہ جملہ ہی غلط ہے۔ ہم نے نیکی کی دعوت دی، اپنا ثواب کھڑا ہوا، یہ فائدہ نہیں ہوا۔ کسی کو ہدایت پر لانا یہ تو ہمارا کام ہی نہیں ہے، ہمارا کام ہے وما علینا الا البلاغ، ہمارا کام پہنچا دینا ہے، ہدایت دینا تو یہ رب کے اختیار میں ہے کہ جس کو چاہے ہدایت دے، جس کو چاہے نہ دے، ہم نیکی کی دعوت دیں گے ہم کو ثواب مل جائے گا۔ تو اس کو پتا ہے کہ یہ نہیں مانیں گے میری، شیطان کو जिनके बारे में पता है कि नहीं मानेंगे उनको भी वसवसे ये डालता है, पहुंच जाता है तंग करने के लिए। तो खैर ये मैंने एक आपको मिसाल दी कि हमको भी अपना काम छोड़ना नहीं चाहिए, नेकी की दावत का काम, इबादत में दिल नहीं लगता तो छोड़ो, बैठते हैं कि यार छोड़ो यार क्या फायदा, दिल तो लगता नहीं है। अरे दिल लगे या ना लगे, इबादत करने में सवाब मिलेगा। आज दिल नहीं लगता, कल दिल लग जाएगा। एक बुजुर्ग का इरशाद है कि 20 साल तक मैं कुरान करीम पढ़ने की कोशिश करता रहा, मेरा वो नहीं दिल जमता था, लगता नहीं था दिल, उसकी लज्जतें नहीं मिलती थी। फिर 20 साल तक ये कोशिश जारी रही, तो 20 साल तक मैंने इसकी लज्जतें उठाई। यूं आप बोलोगे रमजान मुबारक में आ गए एहतिकाफ के लिए तो हमारा दिल अभी अभी लग जाए, तो ये जरूरी नहीं कि सबका दिल अभी अभी लग जाए, आहिस्ता आहिस्ता लगेगा, लगे या ना लगे, दिल को मार मूर के लगाते रहे तो इंशाल्लाह तरकीब बन जाए, ना भी लगे तो सवाब तो मिलेगा। तो ये शैतान जो ये वसवसे डालता है, और इसके वसवसों के इलाज भी काफी हैं, यानी अल्लाह ताला की तरफ रुजू करें, मतलब अल्लाह अज़्ज़ वजल की शैतान से निजात के लिए इमदाद तलब कीजिए और जिक्रुल्लाह शुरू कर दीजिए कि इससे भी शैतान भागता है। ये वसवसे और उनका इलाज, वसवसे और उनका इलाज नामी रिसाला है, उसके सफा 52 से इस तरह के इलाज लिखे हुए। नंबर एक, अल्लाह अज़्ज़ वजल की तरफ रुजू कीजिए, यानी अल्लाह अज़्ज़ वजल की शैतान से निजात के लिए इमदाद तलब कीजिए और जिक्रुल्लाह शुरू कर दीजिए। नंबर दो, أعوذ بالله من الشيطان الرجيم پڑھیے۔ نمبر تین، لا حول ولا قوة الا بالله پڑھیے۔ نمبر چار، سورة الناس کی تلاوت کیجئے۔ نمبر پانچ، آمنت بالله ورسوله کہیے۔ نمبر چھ، هو الاول والآخر والظاہر والباطن وهو بكل شيء علیم کہیے۔ ان سے فوراً وسوسہ دفع ہو جاتا ہے۔ نمبر سات، سبحان الملک الخلاق، یہ پڑھ کر قرآن کریم کی اس آیت کریمہ کو بھی ساتھ میں پڑھ لے، ان یشا یذہبکم ویأتی بخلق جدید وما ذالک علی اللہ بعزیز، کی کثرت اسے یعنی وسوسے کو جڑ سے قطع یعنی کاٹ دیتی ہے۔ مفسر شہیر حکیم الامت مفتی احمد یار خان علیہ رحمت الحنان فرماتے ہیں، صوفیہ کرام رحمہم اللہ السلام فرماتے ہیں کہ جو کوئی صبح شام 21 بار لا حول شریف پانی پر دم کر کے پی لیا کرے، انشاءاللہ عز و جل وسوسائے شیطانی سے بہت حد تک امن میں رہے گا۔ لا حول شریف کے معنی ہے لا حول ولا قوة الا باللہ العلی العظیم، محیط دل پہ ہوا ہائے نفس امارہ، دماغ پر میرے ابلیس چھا گیا یا رب، رہائی مجھ کو ملے کاش نفس و شیطان سے، تیرے حبیب کا دیتا ہوں واسطہ یا رب۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
امیر اہل سنت، لوگوں میں عام زبان استعمال کی جاتی ہے کہ اگر تم نماز نہیں پڑھی تو کافر ہو گیا، روزہ نہیں رکھا تو کافر ہو گیا، پانی نہیں پلایا تو کافر ہو گیا۔ اپنے مسلمان بھائی کو ایسا کہنا کیسا؟ برائے کرم اصلاح فرما دیں۔
جو کافر نہ ہو اس کو کافر کہنا، یہ ہے بڑا سخت حکم کہ یعنی یہ اقوال موجود ہیں کہ جو کسی مسلمان کو کافر کہے اس پر کفر لوٹتا ہے، جبکہ ایسا کہنا بطور گالی نہ ہو۔ اب جیسے یہ جو کہتا نا، کافر کا بچہ پانی نہیں پلاتا، کافر ہے کافر، یزید ہے یزید، یہ اس طرح کی باتیں لوگ بطور گالی کرتے، تو یہ بھی ایک مسلمان کی توہین ہے اور حرام ہے۔ البتہ کفر اس پر ایسا کہنے کی وجہ سے یہ خود کافر نہیں ہوگا۔ واللہ تعالی اعلم ورسولہ اعلم، عز و جل وصل اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
تحریری سوالات ہیں کہ جو کسی مالدار سے اس کے امیر ہونے کی وجہ سے اس کی عزت کرے اور کسی غریب کی غربت کی وجہ سے توہین کرے تو ایسا شخص ملعون ہے، اس بارے میں آپ کیا ارشاد فرماتے ہیں؟
یہ کیا حدیث ہے ملعون کہا گیا؟
یہ بس میسج اس طرح سے.
اچھا اچھا، اب لفظ ملعون کا تو پتہ نہیں ہے. فیضان سنت جلد اول صفحہ 321 پر بھی ہے، اس میں جو نیکی کی دعوت ہے. میٹھے میٹھے اسلامی بھائیو، ارباب اقتدار اور سرمایہ دار لوگوں سے دور رہنے ہی میں عافیت ہے. ان کی دعوتیں کھانے اور ان کے تحائف قبول کرنے میں آخرت کے لیے شدید خطرات ہیں. کہ ان کی دعوتیں کھانے اور تحفے قبول کرنے والے کا ان کی خوشامد کرنے اور خامہ خواہ ہاں میں ہاں ملانے سے بچنا بہت ہی مشکل ہوتا ہے. حدیث شریف میں ارشاد ہوا، جو کسی غنی یعنی مالدار کی اس کے غنا یعنی مالداری کے سبب تواضع کرے، اس کا دو تہائی دین جاتا رہا. یہ کشف الخفا جلد 2 صفحہ 215 حدیث نمبر 2442 حوالہ ہے. اس کے بعد اعلی حضرت مولانا شاہ امام احمد رضا خان علیہ رحمت الرحمان اس حدیث پاک کے تحت فرماتے ہیں، مال دنیا کے لیے تواضع رو بہ خدا یعنی اللہ کی خاطر تواضع عاجزی نہیں، لہذا یہ حرام ہوئی. تو کسی مالدار کی مال و دولت کی وجہ سے اس کے تواضع کرنا، اس کے سامنے عاجزی کرنا، یہ حرام ہے. سرکار اعلی حضرت نے یہ فرمایا. اور غریب کو اس کی غربت کی وجہ سے حقیر جاننا، یہ تو بہت خطرناک ہے. غربت تو پیارے آقا صلی اللہ تعالی علیہ وسلم نے اختیار فرمائی تھی، آپ چاہیں تو سونے کے پہاڑ آپ کے پیچھے چلیں، خود فرماتے ہیں، آپ کے حدیث پاک میں مضمون ہے. تو غربت خود اختیار فرمائی تھی، فقر اختیاری تھا. غریبوں سے محبت کی روایات بھی موجود ہیں. اکابرین صحابہ بھی غریب تھے، کئی اکابرین. اچھا، پھر اکابر اولیاء کرام کی غربتیں ثابت ہیں. تو غریب ہونا کوئی عیب تو نہیں، عیب ہوتا تو اللہ تعالی اپنے مقبول بندوں کو ہرگز نہ دیتا، بلکہ یہ تو خوبی ہے. اگر غریب ہے اور شاکر ہے تو، ہاں شاکی ہے تو نعمت نہیں ہے اس کے حق میں. شکایت کرنا، شاکی منے شکایت کرنے والا، شاکر منے شکر کرنے والا. تو جو غریب صابر و شاکر ہے اپنی غربت پر، تو ایسوں کے لیے تو بڑی بشارتیں ہیں. انہیں حدیث پاک میں ہے کہ فقراء مالداروں کے مقابلے میں 500 برس پہلے جنت میں داخل ہو جائیں گے. غریب لوگوں کی یہ فضائل ہے، لیکن ظاہر ہے وہی غریب جو صابر و شاکر ہیں. اب آج کل کا ایک غریب طبقے کی ایک تعداد ہے جو اپنی غربت پر شاکر نہیں ہے، شاکی شکایت کرنے والا ہے، صابر نہیں ہے، بے صبرا ہے، مالداروں سے خار کھاتا ہے. اپنی غربت کے رونے رو کر سوال بیجا کرنے سے باز نہیں آتا اور حرام کے بھی در پہ رہتا ہے. حرام بھی مل جائے تو میں اپنی غربت کا علاج کروں، سو کے لیے 500 برس پہلے جنت میں جانے کی بشارتیں نہیں ہیں، یہ ذہن میں رکھیے گا. تو غریب وہ اچھا کہ جو صابر و شاکر ہو. تو بہرحال یہ کہ اب ہم کسی غریب کو یہ نہیں کہیں گے کہ یہ بے صبرا ہے، یا اگر بے صبری کا اظہار ہوا بھی ہو تب بھی ہم اس کو برا بھلا کہنے کے مجاز نہیں ہے. کہ اب وہ غریب ہے، غربت کی شکایت کرتا ہے، تو یہ اس کو گناہ نہیں کہیں گے کہ یہ گناہ کر رہا ہے. شکایت تو کفر میں بھی پہنچاتی ہے، لیکن ہر شکایت کفر میں نہیں پہنچاتی. تو اس لیے مطلب اگر کوئی غریب کہتا ہے کہ یار میری غربت ہے، مکان مجھے عمدہ مل جائے، کرائے کے مکان میں بس یار آمدنی کم ہے پڑا ہوں، تو کوئی اپنی ऑनरशिप हो जाए, तो ये इस तरह की बातें कोई गुनाह नहीं है। अगर इस तरह की बातें ना करे और सब्र करे कि बस बोलना नहीं है कुछ, तवक्कुल करे अल्लाह पर, जब चाहेगा खुद अता कर देगा, तो ये आला दर्जा है उसका। वल्लाहु तआला आलम व रसूलुहु आलम। अज़्ज़ा व जल्ला सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लु अलल हबीब
सल्लल्लाहु तआला। क्या लोहे कुरानी या आपका लिखा हुआ कोई ऐसा तावीज है कि जिसे मोबाइल में महफूज करने से मोबाइल की हिफाजत हो सके?
इसका तावीज पढ़ने का है, वो या जलीलो 10 बार पढ़कर अपनी चीज पर दम कर दें, तो इंशाल्लाह इसको कोई चोर चुरा नहीं सकेगा। अपने बेगेज पर पढ़ लें या जलीलो, अब फिर चोरी हो जाए तो इस वजीफे के खिलाफ मत हो जाना, वो है ना, वो गोली किसी को हाथ से पकड़ के बुलेट मारेंगे तो वो मरेगा नहीं, और पिस्टन में चढ़ा के मारेंगे तो मर जाएगा अगर नाजुक जगह पे लगेगी तो गोली मारने के लिए पिस्टन जरूरी है। तो औराद वज़ाइफ पढ़ने के लिए भी ऐसी जबान भी होनी चाहिए। तो अगर फायदा ना नजर आए तो अपनी जबान का कसूर जाने के, मेरी जबान गंदी है ना, ये गिबत से बचती है ना, ये झूठ से बचती है ना, ये गाली से बचती है, तो अब अगर इस पर असर भी नहीं हुआ तो सही तो है, मेरी जबान ही गंदी है, जबान की धुलाई जरा मदनी पानी से हो जाए ना, जिक्र अज़कार से, तौबा इस्तिग़फ़ार से, और इबादतों और रियाजतों से, कुफ्ले मदीना से, तो फिर जबान काम करेगी इंशाअल्लाह।
तो इसकी आप तरदीद करते हैं कि आपका कोई ऐसा तावीज नहीं है जो मोबाइल के लिए हो जाए?
मैंने अभी तक कहने की इस पर गौर नहीं किया। नक्शे हरकारा तो हरकारा के माना ही हर काम के लिए, नक्शे हरकारा उसमें क्या जा सकता है अंदर मोबाइल फोन में?
अब फोटो खींचकर अंदर महफूज हो जाएगा और क्या होगा
ना अंदर? अच्छा
अच्छा, अगर अंदर में इसको अच्छा सा बनाकर उसको मोबाइल फोन में कहीं अंदर में चिपका दें या लगा दें, हो सकता है ऐसा करना चाहे तो?
कैमरा होता नहीं है हर मोबाइल फोन में।
नहीं, जैसे कि ये मोबाइल फोन है ना, अब ये है मोबाइल फोन, ठीक है, अब इसके अंदर कवर तो है, अब इस कवर के अंदर अगर ये कोई ऐसा रख दिया जाए, क्योंकि मोबाइल वाकई महंगे होते हैं, टेंशन है लोगों को, परेशानी है, और बहुत लूटे जाते हैं मोबाइल, तो अगर इसमें कोई उम्मत के लिए ऐसी आपकी तरफ से कोई आसानी हो जाए या कोई रूहानी इलाज नसीब हो जाए कि अगर ऐसा कोई अंदर रख दिया जाए, यही हो सकता है, अल्लाह ताला ही हिफाजत करने वाला है।
हाँ, वो 34 का नक्श बनता है, नक्शा हरकारा इसका नाम है, हर काम के लिए, हर कारा के माना यही है, हर काम के लिए। तो ये हमारी, चलो मजलिस से तावीजात को एक काम मिल गया, और 3 दिन के मदनी काफले की फीस देते जाओ लेते जाओ,
लूटने वाला
साव मुफ्त है, हजारों को बेचारे कहा से देंगे हम?
लूटने वाला कोई एक मिनट नहीं देता, आप 3 दिन में मांग रहे हो,
और 3 दिन का मदनी काफला तो देना, इतना कीमती मोबाइल को अगर प्रोटेक्शन के लिए कुछ मिल जाता हथियार, बल्कि 12 दिन का दे दो ना यार मदनी कोर्स। अब मैं तो देखो मोबाइल भी बचाने की तरकीब कर रहे हैं और आखिरत भी बेहतर बनाने की तरकीब कर रहे हैं, अजाब से बचाने की तरकीब कर रहे हैं, कि मदनी काफिले में सफर भी अजाब से बचाने वाला है और 12 रोजा मदनी कोर्स भी अजाब से बचाने वाला है, जन्नत दिलाने वाले काम है ये।
नहीं, ये माशाल्लाह बहुत अच्छा हो जाएगा और काफी हो सकता है कि इस्लामी भाइयों के लिए एक तस्कीन का सबब बन जाए।
मजलिस के इस्लामी भाई अभी होंगे नहीं, हाँ सारे सुन नहीं रहे होंगे, ये तो ना बोल देगा हमारे पास नहीं है तावीज।
नहीं, तावीज तो अभी इस टाइम भाई आ गए मेरे पास, कहने के हरकारा का जो तावीज है उन्होंने लपेट के मोबाइल में रखा हुआ है।
अच्छा, पहले प्रैक्टिकल क्या हुआ?
कह रहे वो कई मरतबा गिरा भी, उससे भी बच गया, और कई मरतबा चोरी गुम हुआ वो भी मिल गया वापस, अभी जब से रखा हुआ है।
अभी देना शुरू किया नहीं है, अब देना शुरू किया नहीं ना, बाहर आनी शुरू हो गई है।
नहीं तो ये जिनको बाहरें मिल गई है वो तो फिर 12 दिन तो हाथों हाथ कर ही लेना।
बस 12 दिन, 12 माह, 25 माह, यार कुछ ऐसा नहीं करो यार, रमजान में वैसे भी नेकियों का अजर बढ़ जाता है ना।
अच्छा, ये है भी तावीजात
मस्जिद करने का भी रुझान बढ़ जाता है तो ज्यादा दिन।
अरे ये मोबाइल वाले तावीजात मस्जिद के इस्लाम भाई है, इन्होंने अपना काम किया हुआ है।
अरे खुद बनाया हो जरूरी नहीं,
नहीं यही कह रहा हूँ कि इन्होंने इसको इस काम में ले लिया अरकारा को।
ये दो आसमा का, ये दो आसमा के हरूफ अबजद है, ये आदाद का है, वो 34 का नक्श है। इसमें तहरीर तो हम लोग मदीना मदीना बक्की बक्की इस तरह लिखते थे, पहले तो मैं लिखता था, पता नहीं लोग लिखते नहीं लिखते, लिखते तो होंगे जो दिया इनको तरीका। तो ये हाँ, तो वो है दरअसल वो हरकारा नक्श, यानी अदद का फिगर लिखे जाते हैं उसमें, लेकिन ये मखसूस तरीका है। खाली लफ्ज 34 लिख देना काफी नहीं है, 16 खाने का नक्श है।
इस पर तश्वीश नहीं होती होगी कि आम नाजरीन को गए यार ये क्या तावीज ने मोबाइल ने या नक्श ने या उल्म अबजद ने क्या क्या लेकर बैठे हैं यार, एक ऐसा नया जहन है मिसाल के तौर पर, इसको कुछ मुतमईन करे ना।
हाँ तो ये भी ज्योमेट्री ने अलजेब्रा ने पता नहीं क्या क्या लेके बैठे होते हैं आवाम के सर से, जो बेचारे पढ़े लिखे नहीं उनके पल्ले ही ना पड़े। और ये दो लफ्ज मैंने बोले ना, ये भी एक तादाद होगी इनके पल्ले नहीं पड़ा होगा। तो अब ये हर बात हर एक की समझ में आ जाए, ये तो हर एक मुमकिन ही नहीं है। ऐसी बेशुमार इस्तिलाहत होती हैं जो नहीं पल्ले पड़ते, अंग्रेजी लाख जानता हो, ऐसी इस्तिलाहत होती है अंग्रेजी की कि उनको पल्ले ना पड़े, उनके लिए नई चीज होती हो। वल्लाहु तआला अअलमु व रसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम सल्लु अलल हबीब सल्लल्लाहु तआला अलैहि व सल्लम।
एक शख्स के हाथ की 6 उंगलियां हैं, सब इसका मजाक उड़ाते हैं, नाम बिगाड़ते हैं, क्या हुक्म है?
गुनाहगार है और अजाब नार के हकदार हैं जो मजाक उड़ाते हैं। वल्लाहु तआला अअलम व रसूलुहु अअलम अज़्ज़ा व जल्ला व सल्लल्लाहु तआला अलैहि व आलिहि वसल्लम। इसका हल ये है कि तौबा भी करें और जिसका मजाक उड़ाए उससे माफी भी मांगे, और जैसा मजाक उड़ाया वैसी आजी के साथ माफी मांगेंगे तो उनके दिल में उतरेंगे बोला जाला माफ करना, इस तरह माफी नहीं मिलेगी।
अच्छा ये जो लिखा हुआ मुझे मिला है वो मैं पढ़ रहा हूँ। मौलाना साहब, बच्चे तो बच्चे, बड़े भी पेन से कुछ ना कुछ हाथ पर लिखते रहते हैं, हाथ पर तहरीर लिखना कैसा है?
ना लिखा जाए ये, क्योंकि ये फिर धुलकर वो गंदी जगह पर भी जाएगी, बेसिन में भी हाथ धोएंगे तो जाएगा, तो गटर में ना, तो बेहद भी है। और फिर उल्टे हाथ में लिखना, फिर इस्तंजा खाने में गए और हाथ भी कहाँ कहाँ लगता है ये बताने की हाजत नहीं है, तो हाथ में लिखना नहीं चाहिए कलम से भी। और वो जो सुरमे से भरते हैं जो गुदवाना गुदवाई करवाते हैं या टैटू, ये टैटू में समझती होगी कौम समझे, तो बहरहाल ये टैटू करना है गुदवाना ये नाजायज है, गुनाह है। मगर अब इसको अब करवा लिया तो तौबा करें, इसके लिए ऑपरेशन करवाना जरूरी नहीं है कि इसको किसी तरह भी खुरच के निकाल, क्योंकि खाल के अंदर भी निकलता नहीं है, अंदर वो खून भरा हुआ होता है नील के साथ। लेकिन अब ये कहिए तौबा कर लेगा तो अल्लाह ताला से उम्मीद है कि वो माफ फरमा दे, इसकी काटा पीटी की जरूरत नहीं है। लेकिन अब ये उम्र भर के लिए आपके लिए दर्द सर है, लोग तो पूछते रहेंगे, बाद होगा छुपाएगा, वजू करेगा तो आस्तीन तो चढ़ाएगा ना हाथ पे लगाएगा, तो यहाँ तो जरा के टोकेंगे, अब ऐसों को बेचारे को टोक टोक के भगा भी देते होंगे। अब वो के जो टोकेगा वो समझेगा, मैं तो पहली बार इसको मसाला बता रहा हूँ, अब ऐसे वो कई बताएंगे उसको मसाला, ये आजमाइश है उसके लिए। लेकिन अब अगर ऐसी आजमाइश आ पड़े तो सब्र करें और मदनी माहौल से जाए नहीं, मदनी माहौल में इस तरह के नजर नहीं आते। एक का मुझे पता है वो एक को होगा, तो ये मदनी माहौल में तो सुई मसाला पता चला, तो उसने किसी जर्रा, अब पता नहीं जर्रा होते नहीं होते, तो जर्रा जिसको अब वो बोलते हैं डॉक्टर सर्जन, तो ये देसी तर्ज के जो होते हैं उसको जर्रा बोलते हैं, वो भी काटा पीटी करते हैं, तो वो जर्रा के बाद चला गया, उसने कोई खुर्चा खुर्ची कर दी होगी छील छल, उसको हो गया सेप्टिक जख्म, उसका हो गया खराब, वो दाखिल हो गया हॉस्पिटल में, मैं गया था उसकी इयादत के लिए। तो यूं ये सर्जन जो ने जर्राओं के खिलाफ होते हैं, तो अल्लाह बेहतर जाने, तो ये सर्जन भी जब ऑपरेशन करते हैं तो बास केस खराब हो जाती है, यहां तक के एक्सपायर हो जाते, मर जाते लोग, ये तो अल्लाह के इख्तियार में। अपनी तरफ से अगर वाकई कोई शरान को उसमें कमी नहीं है, वो पूरा वो तबीब है और इलाज करता है, اور اگر کوئی بندہ اس میں کوئی نقصان ہو جاتا ہے تو وہ گناہگار نہیں ہے، قانون بھی اس کو چھوڑ دیتا ہے جبکہ ہو یہ سند یافتہ، جو قانون کی ریکوائرمنٹس ہیں وہ پوری ہوں۔ سر رسک تو ہوتا ہے، مفتی ہے غلط مسئلہ بتا دے، اپنی دانش میں اس نے درست بتایا تھا، جان بوجھ کر غلط نہیں بتایا، اپنی معلومات میں اس کو یہی ہوا تھا کہ یہ صحیح ہے، اس نے بتایا اور غلط ثابت ہوا تو مفتی گناہگار نہیں ہے۔ لیکن جب غلط ثابت ہو گیا، شرح صدر ہو گیا کہ ہاں بالکل یہ ہے غلط، اب مفتی پر فرض ہو گیا اور فوراً اس کا ازالہ فرض ہو گیا کہ بتا دے کہ میں نے وہ مسئلہ بتایا تھا وہ غلط تھا اور درست مسئلہ یہ ہے، اور جتنوں کو بتایا تھا اتنوں کو وہ درست مسئلہ بتانا فرض ہو گیا۔ اس میں تاخیر کرے گا تو گناہگار ہوگا۔ واللہ تعالی اعلم ورسولہ اعلم عز و جل وصلی اللہ تعالی علی وآلہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی علی محمد۔